देखिए भाई, किताब पर किताबु इहया इल मवात هي أرض بلا نفع لانقطاع مائها أو غلبته عليها ونحوهما، كما إذا نزت أو صارت صبخة عادية أو مملوكة في الإسلام لا يعرف مالكها، بعيدة من العامر بحيث لا يسمع صوت من أقصاها. آج هم إحياء الموات کے بارے میں پڑھیں گے بھائی. إحياء الموات، याद रखिए, मवात बरवजन सहाब गैराबाद और बंजर जमीन को कहते हैं जो काश्त के काबिल न हो, गैराबाद और बंजर जमीन, तो उसको मवात कहते हैं. और ये लफ्ज मौत से है, मौत. जैसे हैवान पर मौत आ जाए तो वो किसी नफे के काबिल नहीं रहता, तो इसी तरह वो जमीन जो काश्त वगैरह किसी नफे के काबिल ना हो उसको मवात कहते हैं. और इहया का माना, लफ्जी माना तो है जिंदा करना, और यहां इहया ए मवात से मुराद ये है कि उस बंजर या काश्त के काबिल जो जमीन नहीं है उसको काश्त के काबिल बनाना. उसको क्या कहते हैं? इहया ए मवात. उसको काश्त के काबिल बनाना, जरात के काबिल बनाना, उसको तैयार करना, ये क्या है? इहया है. इहया, बात समझ में आ गई. और इसकी तफसील फिर याद रखें कि जब कोई मुसलमान या जिम्मी किसी गैर आबाद जमीन को, बंजर जमीन को आबाद करे तो वो उसका मालिक बन जाता है, लेकिन बशरूत सलासा. जब कोई मुसलमान हो या जिम्मी वो गैर ममलूका यानी गैर आबाद जमीन को आबाद करेगा तो वो उसका मालिक बन जाएगा, बशरूत सलासा इंद अबी हनीफा रहिमहुल्लाहु ताला. पहली शर्त यह है कि वो जमीन जो है वो गैर ममलूका हो भाई, कोई उसका मालिक ना हो, मालिक ना हो. और दूसरी शर्त यह है कि वो जमीन आबादी से दूर हो, बस्ती से दूर हो, बस्ती से दूर हो. और दूरी की तफसील ये बयान करते हैं कि बस्ती के आखिरी किनारे पर कोई बुलंद आवाज वाला शख्स ऊंची आवाज दे भाई. बस्ती के आखिरी किनारे पर खड़े होकर कोई बुलंद आवाज वाला ऊंची आवाज से आवाज दे और वहां तक आवाज न पहुंचे, तो इसका मतलब है ये बस्ती से दूर है भाई, बस्ती से दूर है. और जबकि इमाम मोहम्मद रहमतुल्लाह फरमाते हैं कि वो बस्ती से दूर या करीब की कैद नहीं लगाते, बल्कि वो फरमाते हैं कि वो जमीन बस्ती वालों के मुश्तरक नफा के लिए नहीं होनी चाहिए. भाई देखो, बस्ती के जो करीब जमीन होती है उमूमन बस्ती वालों के मुश्तरक नफा के लिए होती है. वहां शाम के वक्त में उनके बच्चे खेलते हैं और इसी तरह लोग भी आपस में बाहर निकलकर वहां बैठते हैं, गपशप लगाते हैं. इसी तरह बाज जगहें करीब होती हैं, यहां वहां वो फसलें वगैरह काट कर लाते हैं, वहां डालते हैं और फिर दानों को भूस से अलहदा करते हैं या उनको बोरियों वगैरह में बंद करते हैं या और जगह जहां पहुंचाना हो तो एक जगह लाकर इकट्ठी करते हैं. तो ऐसी जगहें बस्तियों में उमूमन होती हैं, मुश्तरक नफे, सब उससे फायदा उठाते हैं पूरी बस्ती वाले. तो इमाम यूसुफ रहमतुल्लाह ने फरमाया कि वो बस्ती से दूर हो, यानी जहां तक बुलंद आवाज वाले की आवाज न पहुंचती हो. और जहां आवाज पहुंचती है तो ये बस्ती के करीब है और ये बस्ती वालों के लिए मुश्तरक नफा के लिए है, वो इससे मुख्तलिफ किस्म के उनके काम आती है ये जमीन. और जबकि इमाम मोहम्मद रहमतुल्लाह फरमाते हैं कि करीब या बाईद की शर्त नहीं है, बल्कि वो फरमाते हैं कि बस बस्ती वालों के मुश्तरक नफे के लिए वो जमीन नहीं होनी चाहिए. जिसको वह शख्स क्या करना चाहता है, कोई शख्स आबाद करना चाहता है और बंजर पड़ी है, तो उसकी शर्त यह है कि पहली शर्त क्या जिक्र की कि वो किसी की ममलूक न हो, दूसरी शर्त यह कि वो बस्ती वालों के मुश्तरक नफे के लिए ना हो, चाहे बस्ती के करीब हो चाहे दूर हो. बाज़ औक़ात जगह बस्ती से जरा दूर होती है लेकिन वहां सारी बस्ती वाले वहां क्या करते हैं, अपने फसलों को काट कर लाते हैं, दानों को भूस से अलहदा करते हैं वगैरह, मुख्तलिफ किस्म के काम उनकी आती है वो जमीन। तो वो फरमाते हैं, इमाम मोहम्मद रहमतुल्लाह फरमाते हैं, कुर्ब बौद की कैद नहीं है, बल्कि ये देखा जाएगा कि वो जमीन बस्ती वालों के लिए मुश्तरका नफे के लिए न हो पाई। अगर मुश्तरका नफे के लिए, फिर चाहे दूर ही क्यों ना हो, उसको कोई आबाद करे तो उसका मालिक नहीं बन सकता। और तीसरी शर्त यह है कि इज्ने इमाम भी हो, यानी बादशाह या हाकिम वक्त जो है उसकी इजाजत भी जरूरी है भाई। अगर वो इजाजत देगा तो यह आबाद करने वाला मालिक बनेगा, अगर वो इजाजत नहीं देगा तो यह आबाद करने वाला मालिक भी नहीं बनेगा। और यह शर्त है इमाम आजम अबू हनीफा रहमतुल्लाह के नजदीक, जबकि साहिबैन जो है वो इज्ने इमाम की शर्त नहीं लगाते, इमाम या हाकिम वक्त की शर्त साहिबैन नहीं लगाते। लेकिन फतवा इमाम साहिब के कौल पर है कि हाकिम वक्त की इजाजत जरूरी है, इसलिए क्योंकि अगर अगर हाकिम वक्त की इजाजत के बगैर ही कोई भी शख्स जमीन को काश्त के काबिल बनाए और उसको उसका मालिक करार दे दिया जाए, फिर तो कत्लो किताल का एक दरवाजा खुल जाएगा भाई, जिसका जी जहां चाहेगा जमीन पर कब्जा कर लेगा। और नीज दूसरी वजह यह कि इससे तो जरूरियात ममलिकत के लिए जगह कम पड़ जाएगी भाई, हुकूमत को ममलिकत को जगह की जरूरत पड़ती है मुख्तलिफ कामों के लिए। तो वो अगर हर जगह लोग कब्जे शुरू कर दें, आबाद कर दें, आबाद करके कब्जा कर लें, फिर तो ममलिकत के कामों के लिए जगह तंग पड़ जाएगी, इसलिए इज्ने इमाम जरूरी है भाई। तो कितनी शर्तें हो गई, तीन शर्तें। पहली शर्त क्या, कि गैर ममलूका हो, कोई उसका मालिक ना हो। दूसरी शर्त यह कि वो बस्ती से दूर हो या बस्ती वालों के लिए के मुश्तरक नफा के लिए ना। और इसमें भी याद रखें कि फतवा इमाम मोहम्मद रहमतुल्लाह के कौल पर है। इमाम मोहम्मद रहमतुल्लाह फरमाते हैं, कुर्ब बौद को नहीं देखा जाएगा, बल्कि ये देखा जाएगा कि बस्ती वालों के लिए के मुश्तरक नफा के लिए ना हो वो जमीन। और तीसरी शर्त इमाम साहिब के नजदीक यह है कि हाकिम वक्त की भी इजाजत जरूरी है भाई। बात समझ में आ गई जी। अब देखिए किताब पर भाई, किताब इहया इल मवाती, ये किताब है बेआबाद जमीन को आबाद करने के बारे में। यह अर्ज़ुन बिला नफ़इन लिन्क़िताई माइहा औ ग़लबतिही अलैहा व नहवहिमा। सबसे पहले मवात जमीन कहते किसको हैं बतला रहे हैं, मैंने बतला दिया, बंजर जमीन, बेआबाद जमीन जो काश्त के काबिल नहीं है, जिस पर फसलें वगैरह नहीं होती। तो कहते हैं ये अर्ज़ुन बिला नफ़इन, ये ऐसी जमीन है जो बगैर किसी फायदे के हो। भाई बगैर किसी फायदे की क्यों है, कहते हैं वजह भी जिक्र कर रहे हैं, लिन्क़िताई माइहा, बवजह पानी के उससे मुनक़ते हो जाने के, कि पानी वहां से मुनक़ते हो गया है, पानी वहां आता ही नहीं और फसलों के लिए तो पानी की जरूरत पड़ती है, तो पानी चूंकि वहां नहीं आ सकता इसलिए वो जमीन बंजर पड़ी है। और अव गलबती ही अलैहा, ये इस वजह से बगैर नफे के है क्योंकि पानी उस पर गालिब आ गया है, वहां पानी ज्यादा है जिसकी वजह से बेकार पड़ी है, पानी वगैरह खड़ा है उस पर। वह नहवहिमा, ये इस जैसे और कोई वजह है जिसकी वजह से वो जमीन काबिल नफा नहीं। मसलन क्या, कमा इदा नज्जत औ सारत सब खतन। नज्जत, नज्जल अर्ज का माना है जमीन का सेम वाली हो जाना। भाई बाज इलाकों में जमीन में सेम आ जाता है, कुछ नमी सी आ जाती है, नमी होती है यानी कुछ पानी होता है मामूली सा, उसको सेम वाली जमीन कहते हैं भाई। और ये फिर काश्त के काबिल नहीं होती भाई, इसमें कोई फसल काश्त नहीं हो सकती। ये इसी तरह बाज़ोकात जमीन जो है उस पर नमकियात ज्यादा होते हैं, उसमें आपने भी बाज़ोकात सफर करते हुए देखा होगा कि जमीन पर सफेद सफेद पाउडर सा जैसे पड़ा हुआ हो भाई, ये नमकियात हैं। ये जमीन नीचे से पानी आता है, वो पानी तो उड़ जाता है लेकिन उस पानी के अंदर जो नमकियात होते हैं वो जमीन की सतह पर आहिस्ता आहिस्ता जमा होते चले जाते हैं और फिर ये जमीन शोर वाली जमीन कहलाती है, या थोर, थोर भी कहते हैं और शोर भी, थोर تھور والی زمین یعنی وہ نمکیات والی زمین یا شور والی زمین بھائی اس کو کہتے ہیں. تو یہ زمین میں نمکیات زیادہ ہوتے ہیں, نیز یہ کچھ نرم دلدلی سی بھی ہو جاتی ہے اور نرم نرم زمین ہوتی ہے, سخت نہیں ہوتی, تو اس میں بھی فصلیں نہیں ہو سکتی بھائی. تو کہتے ہیں کما ایدا نزد, جیسے کہ کوئی زمین جو ہے وہ سیم والی ہو گئی, اس میں نمی اور پانی کچھ آ گیا. او سارت سبخا تن, سبخا کہتے ہیں وہ زمین جس میں نمکیات زیادہ ہوں, وہ دلدلی ہو, یعنی وہی شور والی اور تھور والی زمین. او سارت سبخا تن, یا وہ شور والی زمین ہو گئی. یہ وہ صورتیں ذکر کر رہے ہیں جس کی وجہ سے زمین کا نفع نہیں ہے, یعنی وہ کسی کام کے قابل نہیں. تو کہتے ہیں عادیتن او مملوکتن فی الاسلامی. عادیتن, عادیتن یعنی بہت پرانی ہو, پرانی اسی طرح پڑی آ رہی ہے, کبھی کس نے اس کو کاشت کے قابل بنایا ہی نہیں. سمجھ میں آیا؟ تو عادیتن کا کیا معنی؟ پرانی. یہ اصل میں نسبت ہے قوم عاد کی طرف, قوم عاد جس کا ذکر قرآن میں آپ نے پڑھا ہے, اور وہ ایک قدیم زمانے میں قوم گزری تھی بھائی. تو یہ چونکہ وہ قوم قدیم زمانے میں گزری تھی, اس لیے یہ عادی کا لفظ پرانی کے لیے استعمال کر لیتے ہیں. تو یہاں کس معنی میں ہے؟ پرانی کے معنی میں, یعنی وہ زمین بغیر نفع کے ہے. عادیتن او مملوکتن فی الاسلامی, وہ پرانی ہے, یعنی پرانی اسی طرح پڑی ہے, یعنی پرانی ہی ایسی پڑی ہے, کوئی اس کا مالک نہیں. او مملوکتن فی الاسلامی, یا وہ مملوک ہے اسلام میں, لیکن لا یعرف مالکوہا, کہ اس کے مالک کو کی پہچان نہیں, اس کے مالک کا پتہ نہیں. یعنی پرانی زمین پڑی ہے, کوئی کسی کی یہ مملوک تھی, لیکن اب عرصہ ہو گیا, ہماری زندگی گزر گئی, ہم نے کبھی کسی کو یہاں آتے جاتے نہیں دیکھا, بالکل بیکار پڑے پڑے بنجر ہو گئی ہے. لوگ ذکر کرتے ہیں کہ ہمارے باپ دادا کے زمانے سے ہم اس زمین کو ایسا ہی دیکھ رہے ہیں, کوئی نہیں آتا, بنجر ہو گئی ہے, بالکل بنجر پڑی ہے. تو چاہے پرانی بنجر پڑی ہو, چاہے اسلام میں مملوک تو تھی, لیکن اس کے مالک کا پتہ ہی نہیں, اور پرانے عرصے سے ہوتے ہوتے یہ اب کیا ہو چکی ہے؟ بالکل بنجر اور غیر آباد ہو چکی ہے. نیز بعیدت من العامری, کہ وہ آبادی سے دور ہو بھائی. عامر آبادی کو کہتے ہیں. بعیدت من العامری, آبادی سے دور ہو. بحیث, اس طور پر کہ لا یسمع صوت من اقصاها, کہ ایک آواز نہ سنی جائے. من اقصاها, اقصا کہتے ہیں آخری کنارے کو, اور من اقصاها اس بستی کے اس جگہ کے آخری کنارے سے آواز نہ سنی جاتی ہو, یعنی بلند آواز والا شخص بھی کوئی آواز دے تو وہاں تک آواز نہیں پہنچتی. آگے متن سے ذرا متن ملاؤ. ومن احیا ملکہ, اور جو اس زمین کو آباد کرتا ہے, ملکہ وہ جو آباد کرے گا, ملکہ وہ اس کا مالک بن جائے گا, مالک بن جائے گا. ان ادین لہ الامام, اگر امام یعنی حاکم وقت اس کو اجازت دے دے. ولو ذمیاً, اگرچہ وہ ذمی ہو, یعنی آباد کرنے والا اگرچہ ذمی ہے, غیر مسلم ہے اور اسلامی حکومت میں رہتا ہے. وَإِلَّا, اور اگر ایسا نہ ہو, یعنی امام نے اجازت نہ دی, فلا, تو پھر مالک نہیں بنے گا. وہ ساری شرائط جو میں نے ذکر کی تھی وہ یہاں پر اس متن کے اندر آ گئی بھائی. مواد پہلے تاریخ بتلا دی کہ یہ ارض بلا نفع, ایسی زمین ہے جس کا کوئی فائدہ نہ ہو, کاشت کے قابل نہ ہو. اور نیز بتلا دیا کہ عادیتن پرانی پڑی ہے, یعنی غیر مملوک ہے, پرانی اسی طرح پڑی ہے. او مملوکتن فی الاسلام, یہ اسلام میں مملوک تو ہے لیکن لا یعرف مالکہا, اس کے مالک کا کوئی پتہ نہیں. اور نیز کہ بعیدت من العامری, کہ وہ کیا ہو, بستی سے دور ہو, بستی سے دور ہو. بحیث لا یسمع صوت من اقصاها, کہ اس کے آخری کنارے سے جو ہے وہ آواز وہاں نہیں سنی جا سکتی, نہیں سنی جاتی. تو بستی سے دور ہونے کی شرط یہ کس نے لگائی؟ امام ابو یوسف رحم اللہ نے. اور میں نے بتلایا امام محمد رحم اللہ کیا فرماتے ہیں, کہ مشترکہ نفع کے لیے نہ ہو. وہ بھی اب ذکر کرنے لگے ہیں شرح کے اندر, کہتے ہیں وعندہ محمد رحم اللہ ما کان مملوکا لمسلم او ذمی لا یکون مواتا. امام محمد رحم اللہ فرماتے ہیں, ادھر دیکھیے بھائی, امام محمد رحم اللہ فرماتے ہیں انہوں نے تو بتلا دیا کہ موات کے اندر شرط کیا ہے, وہ غیر مملوک ہو, اور بتلا دیا عادیت ان پرانی ہی ایسی پڑی ہے, پرانے ہی کوئی اس کا مالک نہیں ہے, یا مملوک تو تھی اسلام میں لیکن اب مالک کا پتہ نہیں, تو یہ بھی کس میں داخل کی؟ موات میں داخل کی. جو اس کو بھی زندہ کرے گا, جو اس کو بھی آباد کرے گا, وہ کیا بن جائے گا؟ اس کا مالک بن جائے گا. لیکن بتلائیں گے کہ امام محمد رحمہ اللہ فرماتے ہیں نہیں, اسلام کے اندر جب یہ مملوک تھی کوئی اس کا مالک تھا, اب چاہے پتا نہیں ہے لیکن پہلے کوئی اس کا مالک تھا, تو پھر اس صورت میں یہ موات نہیں, اور یہ زمین اس کو کوئی آباد کرے تو وہ اس کا مالک بھی نہیں بن سکتا, اور یہ مملکت کے مشترکہ کاموں کے لیے, عام لوگوں کے فائدے کے لیے زمین اسی طرح رہے گی اور لوگ اس سے فائدہ اٹھائیں, اور اگر کسی نے اس کو آباد کیا تو یہ تو مواد تو ہے ہی نہیں, کس نے اس پہ قبضہ کیا اور اس کو آباد کر لیا, تو امام محمد تو کیا فرماتے ہیں؟ یہ تو مواد ہے ہی نہیں, مواد ہے ہی نہیں, لہذا اگر اس کے مالک کا پتہ چل گیا تو زمین واپس لوٹانی پڑے گی بھائی. اور نیز اگر اس نے جو کاشت کے قابل بنایا, اس کو تیار کیا, اس کی وجہ سے زمین کو کچھ نقصان پہنچا ہے, جو محنت کرتا رہا اس کی وجہ سے کچھ نقصان بھی زمین کو پہنچا تھا, تو وہ نقصان کی بھی اس کو زمان اس کو دینا پڑے گا, کیونکہ یہ تو مواد ہے ہی نہیں. تو امام محمد رحمہ اللہ فرماتے ہیں کہ جو اسلام کے اندر مملوک تھی وہ مواد نہیں ہے بھائی. تو کہتے ہیں وعند محمد رحم اللہ ما کان مملوکا لمسلم او ذمی لا یکون مواتا, کہ وہ زمین جو مملوک تھی کسی مسلمان یا کسی ذمی کی, لا یکون مواتا, یہ زمین موات نہیں ہے. فاذا لم یعرف مالکها, جب اس کے مالک کا پتہ نہیں ہے, تو کان لعامۃ المسلمین, تو یہ عام مسلمانوں کے لیے ہے, یہ موات نہیں ہے, یہاں مسلمانوں کے لیے ہے. ولو ظہر مالکہا ترد الیہ, اگر اس کا مالک ظاہر ہو گیا یعنی اس کا پتہ چل گیا, ترد الیہ, تو یہ زمین اس کو واپس لوٹائی جائے گی. ویضمنو نقصان الارضی, اور وہ جو آباد کرنے والا ہے وہ ضامن ہوگا زمین کے نقصان کا, اگر کوئی نقصان ہوا ہے تو اس نقصان کا وہ زامن ہوگا. والبعد عن العامر شرطه ابو یوسف رحمہ اللہ خلافا لمحمد رحم اللہ, اور آبادی سے دور ہونے کی یہ شرط امام ابو یوسف رحم اللہ نے لگائی ہے بخلاف امام محمد رحم اللہ کے. آبادی سے دور ہونے کی شرط کس نے لگائی؟ امام ابو یوسف رحم اللہ. اور امام محمد رحم اللہ میں نے بتلایا کہ وہ آبادی سے دور ہونے کی شرط نہیں لگاتے, بلکہ کیا شرط لگاتے ہیں؟ کہ آبادی کے مشترکہ نفع کے لیے نہ ہو بھائی. تو کہتے ہیں ومن احیا, جس نے اسی زمین کو آباد کیا, ملکہ ہو تو اس کا مالک بن جائے گا, لیکن تیسری شرط کیا ہے؟ ان ادین لہ الامام, تو یہ مالک بن جائے گا اگر امام یعنی حاکم وقت نے اس کو اجازت دی. ولو ذمیاً, اگرچہ وہ ذمی ہو, والا, اور اگر ایسا نہ ہو, اگر حاکم نے اجازت نہیں دی, فلا, تو پھر یہ شخص اس کا مالک نہیں بنے گا. یہاں ایک اور قیمتی بات یاد رکھیں, یہ حاکم وقت کی اجازت چاہیے کس کے نزدیک؟ امام ابو حنیفہ رحمہ اللہ کے نزدیک, اور صاحبین کے نزدیک حاکم وقت کی اجازت نہیں. یہ مسلمان کے بارے میں ہے, اگر ذمی ہے آباد کرنے والا, پھر تو بالاتفاق حاکم وقت کی اجازت ضروری ہے, یعنی اس میں پھر صاحبین بھی فرماتے ہیں کہ وہاں پر اذن امام. بات سمجھ میں آ گئی؟ کیا فرق ہوا کہ اختلاف صرف کس کے بارے میں ہے؟ جب آباد کرنے والا مسلمان, اور اگر آباد کرنے والا کوئی ذمی ہے, کوئی کافر ہے جو مملکت اسلام میں رہتا ہے, تو پھر اس میں اس کے لیے اجازت صاحبین بھی فرماتے ہیں کہ اذن امام شرط ہے. متن کے آخر میں آیا تھا وہ الا فلا, میں نے آپ کو پہلے بتلایا تھا کہ الا سے پہلے وو آ جائے تو یہ دراصل حرف استثناء نہیں ہے, بلکہ یہ ان اور لا سے مرکب ہے. وہ لم یکن کا ذالک, تو یہ پوری عبارت کیا بن رہی ہے؟ وہ آپ کو شرح میں بتلا رہے ہیں. اے لم یا ازن الامام لا یملک, اگر امام اجازت اس کو نہ دے تو وہ اس کا مالک نہیں بنے گا. هذا عند ابي حنيفه رحمه الله، یہ امام صاحب کے نزدیک ہے. وهما لم يشترطا اذن الامام، اور صاحبین جو ہیں وہ شرط نہیں لگاتے امام کی اجازت کی، امام کی اجازت کی وہ شرط نہیں لگاتے. آگے دیکھیے بھائی، ولم يجوز احياء ما عدل عنه الماء وجاز عوده فان لم يجوز جاز. صورت یہ کہ ایک جگہ دریا بہتا تھا بستی کے قریب سے، اور آپ جانتے ہیں کہ دریا کبھی کبھار اپنا رخ بدلتا ہے بھائی، خصوصاً اگر موڑ وغیرہ ہو جہاں پانی مڑ رہا ہو، تو دریا جہاں مڑ رہا ہو وہاں اپنا رخ بدلتا رہتا ہے بھائی، پانی ذرا زیادہ آتا ہے وہ زمین کو کاٹتا ہوا آگے کی طرف چلا جاتا ہے، اور پیچھے جو زمین ہوتی ہے وہ خالی رہ جاتی ہے. تو اب پانی زمین سے چلا گیا، وہ زمین خالی رہ گئی، تو کیا اس زمین، یہ بھی مواد ہے، کوئی اس کو آباد کرے گا تو اس کا مالک بن جائے گا؟ کہتے ہیں بھائی اگر زمین سے پانی مڑ کر چلا گیا اور زمین خالی پڑی رہ گئی، تو پھر دیکھیں گے کہ دریا کے پھر یہاں آنے کا احتمال ہے یا نہیں، پانی کے پھر آنے کا چانس ہے یا نہیں. اگر پانی کے واپس آنے کا احتمال ہے کہ کسی وقت پھر بھی ہو سکتا ہے آہستہ آہستہ پانی پھر ادھر کو آ جائے، تو پھر تو اس کو آباد کرنے کی، پھر یہ مواد نہیں، اس کو کوئی آباد کرے تو اس کا مالک نہیں بنے گا، کیونکہ اگر وہ مالک بن جائے گا وہ تو پکا بندوبست کر دے گا کہ ادھر کسی طرح دریا دوبارہ آئے ہی نہ بھائی. بات سمجھ میں آ گئی؟ حالانکہ مسلمانوں کو پانی کی ضرورت ہوتی ہے ہر طرف ہر جگہ کی زمین والوں کو، تو اس کی وجہ سے دیکھو وہ مانع بن جائے گا، رکاوٹ بن جائے گا، تو وہ ایسے طریقے اختیار کرے گا کہ کسی طرح پانی دوبارہ ادھر کا رخ نہ کرے. تو لہذا اگر پانی واپس آنے کا احتمال ہو تو اس زمین کو آباد کرنے سے، اس زمین کو آباد کرنا جائز نہیں، اس پر قبضہ کرنا جائز نہیں. اور ہاں اگر اگر پانی وہاں آ ہی نہیں سکتا، اب دوبارہ دریا نے ایسا رخ بدل لیا اب کوئی صورت نہیں یہاں پانی آئے، تو پھر اس زمین کو آباد کرنا جائز ہے، جائز ہے. لیکن اس میں بھی پھر یہ دیکھیں گے کہ یہ کسی بستی کے مشترکہ نفع کے لیے تو یہ نہیں جگہ، اگر ساتھ ہی بستی ہے تو یہ ان کے مشترکہ نفع کے لیے ہو گئی، لہذا پھر اس کو آباد کرنا جائز نہیں ہے. بات سمجھ میں آ گئی؟ تو کہتے ہیں ولم یجز احیاء ما عدل عنہ الماء، اور جائز نہیں ہے آباد کرنا ما اس زمین کو، عدل عنہ الماء جس سے پانی پھر گیا ہو، پانی پلٹ گیا ہو. عدل کا کیا معنی؟ پھرنا، پلٹنا، جس سے پانی پلٹ گیا ہے، رخ بدل گیا ہے. وجاز عودہ، اور جائز ہے یعنی ممکن ہے عودہ اس کا واپس لوٹنا، جہاں سے پانی پلٹ گیا لیکن پھر اس کا واپس لوٹنا ممکن ہے. لم یجوز احیاء، اس کو آباد کرنا جائز نہیں. فان لم یجوز، اور اگر ممکن نہ ہو پانی کے واپس آنا تو جاز، تو جائز ہے یعنی اس کو آباد کرنا جائز ہے. اِن لم یجوز عود الماء جاز احیاؤہ، اگر ممکن نہ ہو. یہاں دیکھو لم یجوز، میں اس کا ترجمہ کر رہا ہوں، اگر جائز نہ ہو یعنی اگر ممکن نہ ہو، بات سمجھ میں آ گئے؟ تو یہاں یہ آپ نے ترجمہ کرنا ہے. اِن لم یجوز عود الماء، اگر ممکن نہ ہو پانی کا واپس لوٹنا، جاز احیاؤہ، تو اس کو آباد کرنا جائز ہے. ومن حجر ارضا ولم يعمرها ثلاث حجج دفعها الامام الى غيره. اب تحجیر آ گئی بھائی. تحجیر حجر سے ہے، حجر، حجر پتھر کو کہتے ہیں. مثلا ایک شخص نے حاکم وقت سے اجازت لی کہ میں اس زمین کو آباد کرتا ہوں، حاکم وقت نے اجازت دی کہ آباد کر لو، تو تم مالک اس کے. اب اس نے زمین پر پتھروں سے نشان لگا دیے، جیسے دیہات والے نشان لگاتے ہیں نا زمینوں پر، پتھر لگا کر حد بندی کر دی کہ یہ زمین ہے جو حاکم نے مجھے دی ہے آباد کرنے کے لیے، اس کو کہتے ہیں تحجیر بھائی. وہ جو پتھروں کی علامتیں لگا دیں، ساری زمین کے ارد گرد پتھر لگا دیے چھوٹے چھوٹے درمیانے سے کہ دیکھنے والوں کو نظر آئے بھائی، اس کو کہتے ہیں تحجیر. لیکن پھر یہ تحجیر صرف پتھر کے ساتھ نہیں، کوئی بھی علامت کے ساتھ کوئی بھی علامت لگا لی جائے جس سے اس زمین کے نشانات وغیرہ کا اس کا زمین کا پتہ لگے اس سب کو تحجیر کہتے ہیں. مثلا بعض لوگ پھر کیا کرتے ہیں, درختوں کی شاخیں کاٹ کاٹ کر لگا لیتے ہیں زمین پر جگہ جگہ پر, جسے حد بندی کا پتہ لگتا ہے. یا بعض یوں لگ کرتے ہیں کہ وہ کانٹوں والی شاخیں لگا لیتے ہیں, زمین کی حد بندی کر دیتے ہیں تاکہ سب دیکھنے والوں کو پتہ لگ جائے کہ یہ زمین جو ہے یہ اب میری ہے یا میں اس کو آباد کر رہا ہوں. تو تحجیر میں یہ سب داخل ہے, صرف پتھر لگانا نہیں بلکہ جو بھی علامت لگا کر زمین کی حد بندی کر لی جائے اس کو کیا کہتے ہیں, تحجیر. اب صورت یہ کہ ایک شخص کو حاکم وقت نے اجازت دے دی کہ آپ یہ زمین آباد کر لیں, اس نے تحجیر کر لی, کوئی علامتیں لگا لیں, لوگوں کو پتہ لگ گیا یہ اس کو ملی ہے, یہ اس کو کیا کرے گا, آباد کرے گا, کاشت کے قابل بنائے گا. لیکن 3 سال گزر گئے اس نے کوئی کام اس پر نہیں کیا, آباد نہیں کیا اس کو, تو پھر کہتے ہیں تو حاکم وقت وہ اس کو لے کر کسی اور کو دے دے. بھائی معلوم ہو یہ اس کا آباد کرنے کا ارادہ نہیں ہے, 3 سال بہت لمبا عرصہ ہے, اس کو خوب وقت دے دیا لیکن اس نے اس معلوم ہوا اس کا ارادہ نہیں ہے اس کو آباد کرنے کا, تو حاکم وقت اسی اور کو دے دے تاکہ زمین کاشت کے قابل ہو جائے اور اس سے پیداوار حاصل ہو اور عام لوگوں کو پھر اس کا نفع پہنچنا شروع ہو جائے. تو کہتے ہیں ومن حجر ارضاً, اور جس نے زمین میں تحجیر کی یعنی اس پر علامتیں لگا لیں, اس کی حد بندی کر لی, ولم یعمرھا, اور اس کو آباد نہیں کیا, قابل کاشت نہیں بنایا, ثلاث حججن, 3 سال تک, دفعہ الامام الى غیرہ, تو دے دے ہے امام اس کسی وہ زمین الى غیرہ اس کے علاوہ کسی اور کو. بھائی حجج یاد رکھو, حجج جامع ہے حجتن کی, حجتن کی, اور حجتن سال کو کہتے ہیں. ایک لفظ ہے حجتن, ایک حجتن, اور ایک حجتن. حجتن جو ہے یہ حج کو کہتے ہیں, ایک حج, حجت الوداع بھائی, حضور صلی اللہ علیہ وسلم کا آخری حج, تو وہ حجتن, اور ایک ہے حجتن, حجت دلیل کو کہتے ہیں بھائی, دلیل. اور ایک لفظ ہے حجتن, حجتن حج کو بھی کہتے ہیں اور سال کو بھی کہتے ہیں. تو حجت الوداع کہہ لیں یا حجت الوداع کہہ لیں, دونوں کا ایک ہی معنی ہے. اور حجتن سال کو بھی کہتے ہیں, اور تو یہ حجتن سے حجج اس کی جمع ہے بھائی, ثلاث حجج, 3 سال. کہتے ہیں التحجیر فی الاصل وضع الاحجار, کہتے ہیں تحجیر اصل میں وضع الاحجار پتھر رکھنا ہے, پتھر رکھنے کو تحجیر کہتے ہیں. لِيَعْلَمَ النَّاسُ, تاکہ یہ لوگ جان لیں کہ انہو اخذہا, کہ اس شخص نے زمین کو لے لیا ہے. ثم سمی الاعلام التي لا يكون بوضع الاحجار, پھر نام رکھا گیا ان علامتوں کا بھی جو پتھروں کے رکھنے سے نہ ہو, یعنی صرف پتھروں والی علامتیں ہی نہیں اور بھی جو بھی علامت لگا دی, چاہے کانٹوں والی شاخیں لگا دی یا ویسے شاخیں لگا دیں یا کوئی اور چیزیں لگا دیں جس سے پتہ لگ جائے لوگوں کو کہ یہ زمین فلاں کی ہے, یہ اس کی حد بندی ہے, ان سب کو تحجیر کہتے ہیں, صرف پتھر رکھنے کو ہی اب نہیں کہتے. یہ معنی ہے ثم سمی الاعلام التي لا يكون بوضع الاحجار, پھر ان علامتوں کو بھی تحجیر کہنے لگے جو پتھروں کے رکھنے سے نہ ہو. وقیلا, اور بعضوں نے کہا, یہ تو صاحب شرح وقایہ نے آپ کو بتلا دیے کہ تحجیر کس سے ہے, حجر سے ہے. اصل میں علامتیں پہلے کس سے لگاتے تھے, عموماً پتھر سے, تو اسی سے تحجیر بنا لیا, اور باقی کانٹے وغیرہ ان کو بھی تحجیر کہہ دیتے ہیں جو بھی علامت لگائی ہو. جبکہ بعضوں نے کہا, بعض علماء فرماتے ہیں کہ تحجیر حجر سے نہیں ہے, حجر, بلکہ یہ حجر سے ہے. حجر میں جیم ساکن ہے, دیکھو حجر میں تو جیم پر فتحہ ہے لیکن حجر کیا ہے, جیم سا, کہتے ہیں یہ حجر سے ہے. اور حجر کا معنی ہوتا ہے کسی چیز کو روکنا, رکاوٹ ڈالنا, تو یہ رکاوٹ ڈالنے سے, یہ حجر سے ہے ہی نہیں, یہ تو کس سے ہے, حجر, رکاوٹ ڈالنا یعنی روکنا, زمین کی حد بندی کر دی, اس کو دوسروں سے کیا کر لیا, روک دیا. تو یہ حجر روکنے سے ہے جو مصدر ہے, اور وہ لہذا وہ چاہے پتھروں سے ہو, چاہے کانٹوں سے ہو, چاہے شاخوں سے ہو, کسی بھی چیز کے ذریعے ہو, تو اس کو तहजीर ही कहेंगे, क्योंकि ये तो हजर से है ही नहीं, हजर से ये है ही, जबकि शारह वकाया ने बतला दिया कि ये किससे है, हजर से है। अलबत्ता बाद में इसका इस्तेमाल और चीजों पर भी होने लगा, चाहे पत्थर के अलावा कोई कांटे हों, शाखें हों, और कोई चीज भी हो। तो कहते हैं वकील इश्तिकाकुहु मिनल हजरी बिसुकूनी, और कहा गया है कि इसका इश्तिकाक यानी तहजीर का जो इश्तिकाक है वो हजर बिसुकून, सुकून के साथ है। सुकून क्या माना, हजर का जीम क्या है, साकिन है, यानी ये मस्तर है, हजर उसमें जीम पर फतहा है, वो पत्थर को कहते हैं, उससे ये लफ्ज तहजीर का नहीं बना। तो कहते हैं वकील इश्तिकाकुहु मिनल हजर बिसुकूनी, कि ये तहजीर जो है इसका इश्तिकाक हजर बिसुकून से है। फइन कराबहा व सकाहा, अच्छा भाई तहजीर किसे कहेंगे और इहया किसे कहेंगे, फर्क कैसे होगा? तो कहते हैं भाई इमाम मोहम्मद रहमतुल्लाह फरमाते हैं कि अगर किसी शख्स ने जमीन में हल भी चला लिया और उसको पानी भी लगा दिया, पानी भी पहुंचा दिया, तो ये इहया है। क्या किया, हल भी चलाया, हाँ पानी भी लगा दी, यानी सिर्फ हल चलाना नहीं होता इहया के अंदर भाई, ये तो वैसे खुलासा एक कलाम सुना रहे। उसको जमीन को क्या करना पड़ेगा, पूरी जमीन से पत्थर वगैरह चीजें निकालनी पड़ेंगी, उसकी सफाई करनी पड़ेगी, करनी पड़ेगी, बड़ा मुश्किल और लंबा काम, और फिर आखिर में पत्थर वगैरह ये चीजें हटाकर फिर उसने जमीन में हल चलाया। अब हल चलाना भी कोई आसान नहीं, पहली दफा तो जमीन बहुत ज्यादा सख्त होगी भाई, हद से ज्यादा मशक्कत और तकलीफ होगी हल चलाते हुए। तो उसने जमीन में हल भी चला लिया और फिर उसको पानी भी लगाया, पानी से सैराब भी किया। तो इमाम मोहम्मद रहमतुल्लाह फरमाते हैं कि जब हल भी चला ले और पानी से सैराब भी कर दे तो ये इहया है। ये क्या है, लिहाजा ये शख्स मालिक बन गया, इसने इहया कर दिया, ये क्या बन गया, मालिक। हां अगर इनमें से कोई एक काम किया, सिर्फ हल चलाया है पानी नहीं लगाया, या पानी लगाया है लेकिन हल नहीं चलाया, तो वो फरमाते हैं ये तहजीर है इहया नहीं, ये तहजीर है इहया नहीं। फर्क क्या हुआ भाई, फर्क ये इहया से मालिक बनता था, तहजीर से तो मालिक नहीं बनेगा। तीन साल तक अगर आबाद नहीं करता, इमाम लेकर किसी और को दे देगा भाई। सूरत समझ में आ गई, फर्क समझ में आया। तो कहते हैं फइन काराबाहा, काराबा यकरीबू के माने हल चलाना। फइन काराबाहा, अगर उस शख्स ने उस जमीन के अंदर हल चलाया, वह सकाहा और उसको सैराब भी किया, फहुआ इहया उन इंदा मोहम्मदिन रहमल्ला, तो ये इहया है इमाम मोहम्मद रहमल्ला के नजदीक। वह इन फाला आहदाहुमा फहुआ तहजीर, और अगर इनमें से कोई एक काम किया यानी सिर्फ हल चलाया या सिर्फ सैराब किया, फहुआ तहजीर, तो ये तहजीर है, लिहाजा इसमें यह मालिक नहीं बनेगा। वह मन हफारा बिरन फी मवात इन बिल इजनी फलहू हरी मुहा लिल आतनी व नाजिह अरबाउन दिराअन मिन कुल्ली जानिबिन फिल असहि। मन हफारा बिरन, हफर का माना है खोदना, बिर कुएं को कहते हैं। वह मन हफारा बिरन, जिस शख्स ने कुआं खोदा, फी मवात इन बंजर जमीन में, बिल इजनी हाकिम वक्त की इजाजत से, देखो इजन इजाजत यहां भी जरूरी, फलहू हरीमुहा, तो उसके लिए उस कुएं का हरीम है, उस कुएं का हरीम है। याद रखो भाई, मसला समझ लें, कोई शख्स गैराबाद मवाद जमीन में कुआं खोदता है और किसकी इजाजत से खोदता है, हाकिम वक्त की इजाजत से, खुद खोदेगा तो फिर वो मालिक नहीं बनेगा। तो हाकिम वक्त की इजाजत से उसने कुआं खोदा, तो अब याद रखो इस कुएं के इर्द गिर्द हर तरफ 40 गज जमीन, वो इस कुएं का हरीम है, 40 शरई गज भाई, यानी एक शरई गज 1.5 फुट का है, तो 40 शरई गज कितने हो गए, 60 फुट, 60 फुट, गोया आजकल के जो गज राइज हैं तो वो 20 गज हो गए भाई। आजकल जो गज राई जो है वो 3 फुट का होता है और शरई गज कितने का है, 1.5 फुट, और एक आजकल दुकानों में बल्कि मीटर ज्यादा राइज है, मीटर मीटर जो है वो गज से भी कोई 3 इंच ज्यादा होता है, गज से भी 3 इंच ज्यादा। तो एक शरई गज है, एक आम गज है और एक मीटर है। शरई गज कितना? 1.5 फुट। आम गज कितना? 3 फुट। और मीटर 3 फुट से भी कुछ जायद है, 2-3 इंच जायद है भाई। तो लिहाजा इस शख्स को इस कुएं के गिर्द 40 शरई गज, वो इस कुएं का हरीम है भाई। इसने कुआं खोदा है, ये अब उस कुएं से पानी निकालेगा। तो ये कुएं उमूमन चरवाहे वगैरह खोदते। कौन खोदते थे? चरवाहे भाई, हैवानात हैं, बहुत ज्यादा उनको चराते हैं। अब बार बार उनको पानी के लिए बहुत दूर लेकर जाना मशक्कत होती है, तो लिहाजा वहीं पर खूब मेहनत करके कहीं पर बेआबाद जमीन में वो कुआं खोद लेते। तो इसने इमाम से जब कुआं खोद लिया तो वो कुआं भी इनका, और इस कुएं के साथ 40 शरई गज का जो जमीन है हर तरफ, वो भी इनकी, वो इस कुएं का हरीम हो गया। यानी इस हरीम कहेंगे उस कुएं की मुतअल्लिका जमीन हो गई। क्या हो गई? उस कुएं की मुतअल्लिका जमीन हो गई, क्योंकि जब वो इस कुएं से वो हैवानात लाएगा तो कुएं से पानी निकालकर उसने हैवानात को पिलाना है, तो कुएं के साथ कुछ जगह भी चाहिए या नहीं चाहिए जहां वो हैवानात
जी
जहां बैठाए उनको पानी पिलाए। तो लिहाजा उसको, और नीज इसलिए भी यह जगह चाहिए कि अगर कोई और शख्स वो कुआं खोदना चाहे, कोई और खोदना चाहे, तो याद रखो एक कुएं के बिल्कुल करीब अगर दूसरा कुआं खोदा जाए तो फिर एक दूसरे पर असर पड़ता है। अगर वो साथ वाला कुआं जरा गहरा खोद लेता है तो इधर इस कुएं का सारा पानी उधर चला जाया करेगा, तो ये वाला तो बेचारा, इसका कुआं तो खुश्क ही हो जाएगा। लिहाजा शरीयत ने फिर कुछ हदबंदी बयान कर दी कि इस हद के अंदर अंदर क्या है, दूसरे को कुआं वगैरह खोदने की इजाजत नहीं, ये
नहीं
इस कुएं का हरीम है। लिहाजा इस कुएं का हरीम कितना हुआ? 40 गज हर तरफ से, यानी दाएं तरफ भी बाएं तरफ भी, यूं कहो शुमाल की तरफ भी 40 गज, मशरिक की तरफ भी 40 गज, मगरिब की तरफ भी 40 गज, शुमाल की तरफ भी, और जो हर हर तरफ 40 40 गज हिसाब कर लेंगे। और फिर इस हरीम के अंदर किसी और को कुआं खोदने की इजाजत नहीं। हाँ, इस हरीम से बाहर की हदूद से बाहर कोई कुआं खोदना चाहे तो वो जरूर कुआं खोद सकता है। अब कुछ फासला दरमियान में आ गया, अब इतनी आसानी से जल्दी पानी वहां नहीं जाएगा। सूरत समझ में आ गई?
जी
तो ये हरीम है। और फिर याद रखो कुएं 2 किस्म के हैं। कुछ कुएं वो होते हैं जहां हाथ से पानी निकाला जाता है, रस्सी और डोल के जरिए हाथ से निकालते हैं पानी, उसको कहते हैं आतन। आगे उसका जिक्र आ रहा है मतन के अंदर, लिल आतन भाई। तो ये आतन वो कुआं जिसे हाथ से पानी निकाला जाए रस्सी और डोल के जरिए। और एक है बीरे नाजह भाई, नाजह वो कुआं जिसमें ऊंटों वगैरह हैवानात के लिए पानी निकाला जाता है, बहुत गहरा है या कुछ ऐसा है कि आम आदमी के लिए वहां से पानी निकालना आसान नहीं, मुश्किल है। तो वो फिर हैवानात के लिए उमूमन निकालते हैं। वो उमूमन जो होता है वो हैवान जो है उसके साथ रस्सी उसकी बांध दी जाती है और वो कुएं के गिर्द गोल गोल चक्कर लगाता है और आहिस्ता आहिस्ता फिर वो डोल पानी का बाहर निकल आता है। सूरत समझ में आ गई?
जी
या बाद वो भी होते हैं जिसमें वो लकड़ी का गोल पहिया सा कुएं के ऊपर लगा देते हैं और उस पहिए पर डोल लगे होते हैं और उसको रहट कहते हैं, और वो डोल हैवान जब घूमता है तो वो रहट जो है वो घूमते, वो जो डब्बे लगे हुए हैं पहिया नुमा पहिए पर, वो घूमते हैं और उनमें पानी निकलता है कुएं से, उसको रहट कहते हैं। तो बारा नाजह ये कुएं की कोई किस्म होगी जिसे सिर्फ किसके जरिए पानी निकालते हैं? हैवानात के जरिए निकालते हैं। तो चाहे कहते हैं बीरे आतन हो, चाहे बीरे नाजह हो, चाहे हाथ से पानी निकाला जाता हो, चाहे जानवरों के जरिए निकाला जाता हो, बैल वगैरह या ऊंट के जरिए, सबका हरीम 40 गज है। और हर तरफ से कितना है? 40 गज है। तो कहते हैं वमन हफारा बिरन फी मवात इन, जिस शख्स ने कुआं खोदा मवात जमीन के अंदर बिल इज्नी हाकिम वक्त की इजाजत से, फलाहू हरीम उहा, तो उसके लिए उस कुएं का हरीम है यानी उसके मुतालिका जमीन है, लिल आतनी वन नाजही बीरे आतन के लिए और बीरे नाजह के लिए, अरबाउन जिरान 40 जिरा है, वही 40 शराई गज 40 जिरा है, मिन कुल्ली जानिबिन हर जानिब से, फिल असह ज्यादा सही कौल के मुताबिक। भाई यहां दरअसल एक और कौल भी है, वो आगे आपको शरा में बतलाएंगे। एक इन्होंने तो क्या बतलाया, हर तरफ से 40 गज, मशरिक की तरफ भी 40 गज, मगरिब की तरफ भी 40 गज, शुमाल की तरफ भी 40 गज और जुनूब की तरफ भी 40 गज। जबकि बाज फुकहा ने लिखा, यह हदीस में असल में 40 गज का जिक्र आता है, तो बाज फुकहा ने लिखा चारों तरफ से 40 गज हो गए, यानी मिलाकर मिलाकर गोया 10 गज मशरिक की तरफ, 10 गज मगरिब की तरफ, 10 गज शुमाल की तरफ और 10 गज जुनूब की तरफ, तो गोया कुल मिलाकर कितना हो गया, 40 गज हो गया। तो आपको बतला दिया कि नहीं, चारों तरफ से मिलाकर 40 गज नहीं, बल्कि ज्यादा सही कौल यह है कि हर तरफ 40-40 गज है। यह माना है अरबाउन ज़िराअन 40 गज, मिन कुल्ली जानिबिन हर जानिब से, फिल असह ज्यादा सही कौल के मुताबिक। कि अब बतलाने लगे हैं बीर आतन किसे कहते हैं और बीर नाजह किसे कहते हैं। कहते हैं बिरुल आतनिल बिरुल लती युनाखुल इबिलु हौलाहा व युस्का, बीर आतन वो कुआं है अल्लती युनाखुल इबिलु, अनाखल इबिल का माने ऊंट बिठाना, तो बीर आतन क्या है, जिसके इर्द गिर्द जिससे हाथ से पानी निकाला जाता है और ऊंट को उसके गिर्द बिठाकर उनको पानी पिलाया जाता है। तो कहते हैं बीरुल आतनिल बिरुल लती युनाखुल इबिलु हौलाहा, कि वो कुआं है जिसके गिर ऊंटों को बिठाया जाता है, वह युस्का और उनको सैराब किया जाता है यानी पानी पिलाया जाता है। वह बिर नाजहिल बिर लती युस्तखरजु माउहा बिसैरिल बईर व नहवीही, के बिर नाजह वो कुआं है कि जिससे पानी निकाला जाता है बिसैरिल बईर, बईर वो ऊंट भाई, ऊंट के चला को चलाने के जरिए, ऊंट के जरिए, व नहवी ही इस जैसे और यानी बैल वगैरह के जरिए जिससे पानी निकालते हैं। व इंदहुमा और साहिबैन के नजदीक। अच्छा, इन्होंने मतन में क्या बतलाया, चाहे बीरे आतन हो चाहे बीरे नाजह हो, दोनों का हरीम कितना है, 40-40 गज। जबकि साहिबैन फरमाते हैं बीरे आतन वो उसका हरीम 40-40 गज है, और बीर नाजह जिसमें ऊंट वगैरह या बैल के जरिए पानी निकाला जाता है उसका हरीम 60-60 गज है चारों तरफ। तो कहते हैं वइंदहुमा और साहिबैन के नजदीक हरीम उहा सितून ज़िराअन, इसका हरीम यानी नाजह का हरीम जो है 60 ज़िरा है, बीर नाजह का हरीम कितना है, 60 ज़िरा। वह इन नमा कौल फिल असह, कहते हैं मातिन ने फिल असह फरमाया ज्यादा सही कौल के मुताबिक। कहते हैं लिअन्नहु कद कीला, इसलिए क्योंकि तहकीक कहा गया है, बाज़ फुकहा ने यह फरमाया है कि अल हरीम अरबाउन ज़िराअन मिन कुल्लिल जवानिबी, कि हरीम जो है वह 40 ज़िरा है मिन कुल्लिल जवानिबी तमाम जानिबों से। फर्क समझ में आ रहा है, पहला क्या था इबारत अरबाउन ज़िराअन मिन कुल्ली जानिबिन हर जानिब से, और ये क्या है अरबाउन ज़िराअन मिन कुल्लिल जवानिबी तमाम जानिबों से। बात समझ में आ रही, तमाम जानिबों से यानी मजमूआच 40 ज़िरा है, और उन्होंने क्या कहा था कि हर तरफ अलग अलग 40 ज़िरा है और वो ज्यादा सही कौल है। व ज़िराउल आमति सित्तु कुब्ज़ातिन, और आम लोगों का ज़िरा जो है, अवाम का ज़िरा जो है, सित्तु कुब्ज़ातिन वो 6 मुट्ठी है, कुब्ज़तुन मुट्ठी को कहते हैं भाई, मुट्ठी हाथ की उंगलियां बंद कर दें ये मुट्ठी बन गई भाई, ये 6 मुट्ठियां हों तो ये एक ज़िरा बनता है भाई। ज़िरा दरअसल ये आपके हाथ को सीधा करें, ये हाथ की कोहनी से लेकर उंगली के सिरे तक, ये है ज़िरा भाई, یہ کیا ہے یہ زیرا یہ متوسط درجے کا شخص کا یہ زیرا تقریباً ڈیڑھ فٹ ہے بھائی ڈیڑھ فٹ اور یہ ہے زیرا بھائی زیرا اور یہ زیرا کتنا ہے چھ مٹھی ایک مٹھی کے ساتھ دوسری رکھیں تیسری رکھیں اس طرح چھ مٹھیاں ایک دوسرے کے ساتھ رکھیں یعنی ایک مٹھی میں کتنی انگلیاں چار چار انگلیاں تو گویا چھ چوکے چوبیس چوبیس انگلیاں چوڑائی میں ہوں تو یہ ایک زیرا بنتا ہے کتنا بنتا ہے ایک زیرا بھائی تو کہتے ہیں وزیرا العام متی ستۃ قبضات عام لوگوں کا زیرا جو ہے وہ چھ مٹھیوں کا ہے وعند الحساب کذالک اور حساب والے جو ہیں ریاضی والے جو ہیں ان کے نزدیک بھی اسی طرح ہے فَإِنَّهُمْ قَدَّرُوهُ بِأَرْبَعٍ وَعِشْرِينَ أُسْبُوعًا اس لیے کیونکہ انہوں نے اس کو مقرر جو کیا ہے بِأَرْبَعٍ وَعِشْرِينَ أُسْبُوعًا کتنی ہے چوبیس انگلیاں کل أُسْبُوعٍ سِتُّ شَعِيرَاتٍ ہر انگلی جو ہے وہ چھ سِتُّ شَعِيرَاتٍ چھ جو کے دانے مضمومتن کہ ملایا گیا ہو بتون بازیہ بھی بتون الباز بازوں کے پیٹ کو بازوں کے پیٹ کے ساتھ یعنی ایک دوسرے کے ساتھ اچھا بھائی یہ شرعی یہ جو قدیم زمانے میں جو پیمائشیں استعمال ہوتی تھیں اور کتابوں کے اندر بھی زرع وغیرہ کا ذکر آتا ہے یہ کچھ چیزیں ہیں لکھ لو بھائی مختصر سی میں آپ کو لکھوا دوں یہ آپ کے کام آئیں گی بھائی لکھیے بھائی لکھیے بھائی جلدی جلدی چھ بال ہوں ترکی گھوڑے کی دم کے چھ بال ہوں ترکی گھوڑے کی دم کے لکھ لیا چوڑائی میں تو یہ برابر ہے تو یہ برابر ہے برابر کے لیے آپ وہ علامت حساب والی ڈال لیں حساب میں برابر کی جو علامت ہوتی ہے نا دو لکیریں ایک دوسرے کے اوپر نیچے ہوتی ہیں ریاضی میں وہ ڈال لیا کریں یہ برابر ہے ایک جو کا دانا ایک جو کے دانے کی چوڑائی کے ایک جو کے دانے کی چوڑائی کے جی دوسری چیز لکھیں چھ جو کے دانے چوڑائی میں رکھیں چھ جو کے دانے چوڑائی میں رکھیں تو یہ برابر ہے ایک انگلی کی چوڑائی تو یہ برابر ہے ایک انگلی کی چوڑائی لکھ لیا آگے لکھیں چار انگلیاں چوڑائی میں ایک دوسرے کے ساتھ ہوں چار انگلیاں چوڑائی میں ایک دوسرے کے ساتھ ہوں تو یہ برابر ہے ایک قبضہ قبضہ قاف با زاد ہے قبضۃن یعنی مٹھی یعنی مٹھی آگے لکھیں جی چھ قبضات یہ برابر ہیں چھ قبضات یہ برابر ہیں چوبیس اسبوع کے چوبیس اسبوع کے برابر ہیں ایک زیرا کے برابر ہیں ایک زیرا کے بات سمجھ میں آ رہی ہے چھ قبضات ہوں یا چوبیس اسبوع ہوں یا ایک زیرا ہو یہ تینوں ایک دوسرے کے برابر ہیں اچھا آگے لکھیں چار زیرا یہ برابر ہیں ایک باع کے چار زیرا برابر ہے ایک باع با الف عین بھائی باع آگے لکھیں ہزار باع برابر ہیں ایک میل شرعی ہزار باع برابر ہے ایک میل شرعی اور تین میل شرعی یہ برابر ہیں تین میل شرعی یہ برابر ہے ایک فرسخ فا را سین اور خا فرسخ और चार फरसख बराबर है एक बरीद, चार फरसख बराबर है एक बरीद, बा रा या दाल, भाई बरीद बरीद। नीचे लिखें, अंग्रेजी गजों के हिसाब से, अंग्रेजी गजों के हिसाब से मीले शरई बराबर है 2000 गज, और शरई गजों के हिसाब से, और शरई गजों के हिसाब से मीले शरई बराबर है 4000 गज, और एक अंग्रेजी मील बराबर है, एक अंग्रेजी मील बराबर है 1760 गज, 1760, 1760 गज, और किलोमीटर बराबर है, किलोमीटर बराबर है 1093, 1093.61, 1093.61 गज, और एक फरलांग बराबर है, एक फरलांग, फा रा लाम अलिफ नून और गा, फरलांग, एक फरलांग बराबर है 230 गज, 230 गज। जी ये मुकम्मल हुए भाई, बात समझ में आ गई। देखा ये है पैमाइशें भाई, जहां कहीं ये मीलों का जिक्र आएगा ये फिका की किताबों में, वहां शरई मील मुराद है, एक शरई मील और एक आजकल आप सड़क के किनारे देखते हैं मील लिखे होते हैं, वो अंग्रेजी मील है भाई, तो वो उनकी मकदार अलग, और शरई मील जो है वो बड़ा होता है भाई। शरई मील अभी आपको बतला दिया, शरई मील कितने अंग्रेजी गज, 2000, 2000, और अंग्रेजी मील कितने के बराबर, 1760 गज। तो देखा ये उससे 250-250 गज बड़ा है शरई मील भाई। और इन्होंने बतलाया कि 6 तुर्की घोड़े की दुम के बाल चौड़ाई में रखें, तुर्की घोड़ा कहा मालूम हुआ इसकी दुम के कोई खास मोटाई होगी इसके बालों की, तो वो 6 बाल एक दूसरे के साथ चौड़ाई में रखें तो ये एक जौ के दाने के बराबर चौड़ाई बन जाती है, और फिर 6 जौ के दाने आपस में चौड़ाई में रखने हैं, लंबाई में नहीं चौड़ाई में रखने हैं, तो फिर ये क्या बन जाएगा, एक उंगली की चौड़ाई बन जाएगी, एक उसबुअ बन जाएगी भाई, एक उसबुअ बन जाएगी, और फिर 4 उसबुअ हों तो ये एक कुब्जा बन जाएगा, एक मुट्ठी बन जाएगी, और फिर ये 6 मुट्ठियां हों यानी 24 उंगलियां हों तो ये कितना बनता है, एक जेरा यानी शरई गज बनता है, यानी 1.5 फुट बनता है, 1.5 फुट, बात समझ में आ गई। और 4 जेरा हों तो ये एक बा बनता है, क्या बनता है, बा अलिफ आइन बा, कितने जेरा हों, 4 जेरा। आप अपने हाथों को दाएं और बाएं बिल्कुल सीधा फैलाएं जरा, ये देखा ये है एक उंगली के किनारे से दूसरी उंगली के किनारे तक ये एक बाड़ है, बाड़ है, और ये 4 जेरा है भाई, किस तरह 4 जेरा है आप खुद तजर्बा कर लें, हाथों को इसी तरह फैलाए रखें, कोहनी से हाथों को मोड़ें, बाकी हाथ सीधा रहे, कोहनी से मोड़ें और सामने लाएं, देखें उंगलियां एक दूसरे को सीने के सामने उंगलियां लगेंगी जी, 4 जेरा हो गए या नहीं, कोहनी से लेकर उंगली के सिरे तक कितना था, एक जेरा, तो एक जेरा देखो ये अब 4 जेरा फासला था एक बाड़ के अंदर, सूरत समझ में आ गई, और ये 1000 बाड़ हों तो ये कितने बन गया, एक शरई मील, तो ये एक बाड़ में 6 फुट हो गए। तो 1,000 बाँ गोया 2,000 अंग्रेजी गज बन गए एक शरणी मील के अंदर। और फिर आप फरसख पढ़ते हैं जगह जगह किताबों में, फरसख पुरानी किताबों में जो फासलों का जिक्र आता है, तो आज आपको पता चल गया कि 3 शरई मील हो तो ये एक फरसख कहलाता है। और बाज जगह आप बरीद भी पढ़ लेंगे, भाई बरीद लफ्ज भी इस्तेमाल होता है फासलों के लिए, ये भी कदीम पैमाना, और ये कितना 4 फरसख होते हैं, यानी 4 तीय 12, 12 शरई मील हो तो ये एक बरीद बनता है। अब देखिए किताब पर फिर वही बयान कर रहे हैं, कहते हैं वजीरा उल आम मती सित्तु कुबजातिन, और आम लोगों का जीरा जो है वो 6 मुठियां है। वह इन दल हुस्सा भी कदालिक, और हिसाब वालों के नजदीक यानी रियाजी दानों के नजदीक भी इसी तरह है। फ इन हम कद्दरहू भी 24 उसबुआन, इसलिए कि उन्होंने उसकी मकदार मुकर्र की है कितनी, 24 उसबुआन 24 उंगली, 24 उंगली, 24 उंगली कौन बतला रहे हैं, रियाजी दान। और आम लोगों के नजदीक जरा कितना, 6 मुठ्ठी, तो 6 मुठ्ठी में वही 24 उंगलियां तो हैं भाई, बात समझ में आ गई। और कुल उसबुइन सित्तु शईरातिन, और हर उंगली किसके बराबर है, सित्तु शईरातिन 6 जौ के दाने, और जौ के दाने मजमूमतिन बुतून बाजिहा भी बुतून बाजिन, कि जौ के दाने के मिलाए गए हों उनके बतन पेट जो हैं एक दूसरे के साथ, बास के बतन के साथ मिलाए गए हों, यानी चौड़ाई में रखे हुए हों, लंबाई के अंदर ना रखे हुए हों। तो सित्तु शईरात, इन शईरात मजरूर, मजमूमतिन ये इसकी सिफत है, ये भी मजरूर, 6 जौ के दाने मजमूमतिन वो क्या हो के मिलाए हुए हों, भाई क्या मिलाए हुए हों, बुतून बाजिहा भी बुतून इलबास, तो ये बुतून ये नाइबुल फाइल है मजमूमतिन के लिए, ये मरफू होगा, बात समझ में आ गई, मिला क्या मिलाए गए हैं, सित्तु शईरात इन मजमूमतिन 6 जौ के ऐसे दाने के मिलाए गए हों, बुतून बाजिहा उनमें से बास के पेट भी बुतून इलबास दूसरे के पेटों के साथ। वलिल आइन 500 कजालिक, और चश्मे के लिए 500 है इसी तरह। चश्मा भाई, चश्मे के लिए कोई शख्स अगर कोई चश्मा खोद लेता है उसका कोई होगा, बाज जगह इहतेमाल होगा किसने खोदा और वो मेहनत वगैरह की, किसी तरह कोई चश्मा उसने खोद लिया वहां पर, तो अगर कोई चश्मा खोदता है कोई खास तरीका होगा किसी तरह से कि पानी जमीन के ऊपर खुद ही आना शुरू हो जाए, चश्मा इसी को कहते हैं ना, कुएं के अंदर तो पानी जमीन के अंदर होता है, डोल से निकालना पड़ता है, और चश्मे में क्या है कि कोई ऐसी सूरत इख्तियार की कि पानी अब जमीन के ऊपर आ रहा है, तो किसी ने अगर कोई चश्मा खोद लिया, कोई ऐसी तरकीब लड़ाई, ऐसी सूरत बना ली, तो याद रखो इसके लिए हरीम जो है वो 500 गज है। हरीम कितना है, 500 गज का। जालिक इसी तरह आई मीन कुल्ली जानिबिन, यानी हर जानिब से, मशरिक की तरफ भी 500 गज, मगरिब की तरफ भी 500 गज, शुमाल की तरफ भी 500 गज, और जुनूब की तरफ भी 500 गज। भाई क्यों इतना ज्यादा, 500 गज, यानी इस में अब कोई और जो है चश्मा वगैरह नहीं खोद सकता, ये इस चश्मे की मुताल्लिका जमीन है, ये उसका हरीम है। कहते हैं वजह ये कि अब पानी जमीन के ऊपर आ रहा है, अब उसको इस पानी को बहाने के लिए कुछ रास्ता बनाना पड़ेगा, कुछ नालियां वगैरह खोदेगा बनाएगा, फिर इस पानी को जखीरा करने के लिए कोई जगह वो तालाब बड़ा वगैरह बनाएगा, और फिर उस तालाब से आगे फिर वो पानी की नहरें छोटी छोटी बनाएगा खेतों तक पहुंचाने के लिए, तो इन सब चीजों के लिए जगह चाहिए, चश्मे से भी छोटी नालियां चाहिए, फिर आगे पानी के जखीरा करने की जगह भी चाहिए, फिर उससे आगे मजीद जो है खेतों तक के लिए भी पानी की नालियां वगैरह चाहिए, तो इसलिए अब इस चश्मे का हरीम कितना है, 500 गज है, बात समझ में आ गई। तो कहते हैं वलिल आइन, आइन चश्मे को कहते हैं, वलिल आइन 500 का जालिक, और चश्मे के लिए 500 गज है इसी तरह, आई मीन कुल्ली जानिबिन हर जानिब से। وَمُنِعَ غَيْرُهُ مِنَ الْحَفْرِ فِيهِ لَا فِي مَا وَرَاءَهُ. بھئی یاد رکھو, اس حریم کے اندر کوئی اور کنواں کھودنا چاہتا ہے, کوئی چشمہ کھودنا چاہتا ہے, اس کو منع کیا جائے گا. جو اس کنویں کا حریم ہے اس کے اندر کسی اور کو کنواں کھودنے کی اجازت نہیں ہوگی, اس کو روکا جائے گا. ہاں جہاں حریم مکمل ہو گیا, 40 گز پورے ہو گئے, اب کوئی شخص بالکل اس 40 گز کے ساتھ ہی اپنا کنواں کھودنا چاہتا ہے, کہتے ہیں ہاں وہاں کھود سکتا ہے کیونکہ اب حد سے باہر وہ کنواں کھود رہا ہے. لیکن اور پھر کنویں کا تو حریم ہوتا ہے, اس نے کنواں کھود لیا اس میں بھی پانی نکل آیا, اب اس کے لیے بھی حریم چاہیے. تو کہتے ہیں بھائی اس کا حریم باقی 3 طرف تو ہوگا, لیکن ایک طرف والا تو وہ پہلے کنویں کا حریم ہے, وہ اس کا حصہ نہیں, وہ اس پہلے کنویں کا ہی حریم رہے گا. تو کہتے ہیں وَمُنِعَ غَيْرُهُ مِنَ الْحَفْرِ فِيهِ, اور دوسروں کو منع کیا جائے گا مِنَ الْحَفْرِ فِيهِ اس حریم کے اندر کھودنے سے, لَا فِي مَا وَرَاءَهُ اس سے باہر کھودنے سے نہیں منع کیا جائے گا. وَلَهُ الْحَرِيمُ مِنْ ثَلَاثَةِ جَوَانِبَ اور اس کے لیے حریم ہوگا 3 جانب سے, یعنی اس کو اس حریم سے ورے اس سے آگے کوئی کنواں کھود لیتا ہے. تو میں نے بتلا دیا یہ جو نیا کنواں کھودا جس شخص نے, اس کے کنویں کا حریم کتنی طرف ہے؟ 3 طرف ہے, چوتھی طرف نہیں, یعنی جس طرف پہلا کنواں ہے اس طرف نہیں, کیونکہ وہ تو پہلے کنویں کا حریم ہو چکا. یہ مانا ہے وَلَهُ الْحَرِيمُ مِنْ ثَلَاثَةِ جَوَانِبَ اور اس کے لیے حریم ہوگا 3 جانب سے. اَيْ لِلَّذِي حَفَرَ یعنی وہ شخص جس نے کھودا, من منتہا حریم الاولی پہلے حریم کے انتہا پر, تو اس کے لیے دون ال اس کے لیے 3 جانب سے حریم ہوگا, دون الاولی نہ کہ پہلی جانب, پہلے کنویں کی جانب اس کا حریم نہیں, یعنی پہلے حریم کی طرف اس کا حریم نہیں ہوگا بھائی, کیونکہ اس طرف جگہ ہی نہیں ہے, اس نے بالکل جہاں حد ختم ہوئی تھی وہیں کھودا ہے. ہاں اگر یہ بھی کیا کر لیتا, پہلے کنویں کا حریم جہاں ختم ہوا اس نے اس سے 40 گز دور حریم کنواں کھودا, اب تو اس کے پاس 40 گز اس طرف ہے, لہذا اب چاروں طرف حریم کتنا ہو جائے گا, اس کا بھی 40 گز. وللقناۃ حریم بقدر ما یصلحها, قنات کہتے ہیں بھائی کاریز, کاریز کاریز یہ پانی کی نہریں اور جو زمین کے اندر اندر لے کر جاتے ہیں, یعنی اوپر سے ڈھانپی ہوئی ہوتی ہے, بند ہوتی ہے. بعض علاقوں کے اندر پانی, بعض علاقوں میں گرمی زیادہ پڑتی ہے, اب اگر وہ اوپر چھوٹی نہر بنائیں گے, چھوٹی سی نہر, زیادہ پانی ہے بھی نہیں اس علاقے میں, تھوڑا سا پانی ہے, اب چھوٹی سی ایک پانی کی نالی ہے, اس کے اندر اگر آپ اس پانی کو بہائیں گے تو دن میں اتنی دھوپ پڑتی ہے کہ یہ پانی تو تھوڑا سا دور جاتے جاتے آہستہ آہستہ خشک ہوتا چلا جائے گا بھائی, پہنچے گا ہی نہیں وہاں تک, مطلب 1-2-3 کلومیٹر کتنا وہ چلا جائے گا. تو پھر وہ یوں کرتے ہیں کہ وہ پھر زیادہ فاصلے تک پانی لے جانے کے لیے اس کو اوپر سے ڈھانپ کر بند کر کے رکھتے ہیں. اب وہ پانی کی نالی زمین کے اندر اندر جا رہی ہے, اس کو کاریز کہتے ہیں. کیا کہتے ہیں؟ کاریز. تو کہتے ہیں وللقنات حریم بقدر ما یصلحها, کاریز کے لیے بھی حریم ہے اسی قدر جو اس کے لائق ہو, جو اس سے اس کی اصلاح ہو سکے. ھذا عند ابی حنیفہ رحم اللہ, اب یہ امام صاحب کے نزدیک ہے. وقیل اور کہا گیا ہے, اذا لم یخرج الماء کہ جب پانی نہ نکل رہا ہو, فہو کالنہری تو وہ نہر کی طرح ہے, فلا حریم لہو تو اس کا کوئی حریم نہیں. بعض علماء فرماتے ہیں کہ اگر کاریز کا پانی اوپر نہیں نکل رہا, زمین کے اندر ہی اندر جا رہا ہے, تو پھر یہ نہر کی طرح ہے اور اس کا کوئی حریم نہیں, اس کا کوئی حریم نہیں. ہاں جہاں جا کر یہ پانی زمین سے نکلتا ہے وہاں پھر اس کا حکم چشمے والا ہے, اور چشمے کا حریم کتنا تھا؟ ہر طرف 500 گز, لہذا اس کا بھی کتنا حریم ہوگا؟ ہر طرف 500 گز ہوگا. یہ مانا ہے. وقیل اور کہا گیا ہے, اذا لم یخرج الماء فہو کالنہر کہ جب اس کا پانی نہ نکلے تو یہ نہر کی طرح ہے, فلا حریم لہو تو اس کا کوئی حریم نہیں ہوگا, جیسے نہر کا کوئی حریم نہیں ہوتا. وَعِنْدَ ظُهُورِ الْمَاءِ كَالْعَيْنِ, اور پانی کے ظاہر ہوتے وقت کل عین, یہ کس کی طرح ہے؟ چشمے کی طرح ہے. فَلَهُ الْحَرِيمُ 500 ذِرَاعٍ, تو اس کے لیے حریم ہے کتنا؟ 500 ذرا. وَلَا حَرِيمَ لِنَهْرٍ فِي أَرْضِ غَيْرِهِ إِلَّا بِحُجَّةٍ, بھئی کسی شخص کی زمین سے کسی کی نہر گزر رہی ہے, ایک شخص ہے اس کی نہر کا پانی زید کی زمین میں سے گزر کر آتا ہے اور پھر اس کے کھیت تک پہنچتا ہے, تو کیا اس نہر کا کوئی حریم ہے اس شخص کے لیے؟ کہتے ہیں نہیں بھئی, اگر تو اس کے پاس دلیل ہے, بینہ ہے کہ اس نہر کے ساتھ ساتھ زمین بھی میری تھی, کوئی گواہ بینہ ہے, پھر تو حریم اس کے لیے اتنا ہوگا, اور اگر بینہ نہیں تو پھر حریم بھی اس کے لیے نہیں ہے. تو کہتے ہیں ولا حریم لنہرن فی ارض غیرہ, اور کوئی حریم نہیں ہے نہر کے لیے, فی ارض غیرہ غیر کی زمین میں, الا بحجت مگر دلیل کے ساتھ. ھذا عند ابی حنیفہ رحمۃ اللہ, یہ امام صاحب کے نزدیک ہے. امام صاحب فرماتے ہیں نہیں, نہر کا کوئی حریم نہیں ہے, ہاں بینہ لے آؤ, گواہ لے آؤ کہ یہ زمین بھی نہر کے ساتھ ساتھ دو دو گز زمین بھی تمہاری تھی, ایک گز زمین تمہاری تھی, تو پھر ٹھیک ہے, پھر آپ کو دے دیں گے. لیکن وعندہما صاحبین, فرماتے ہیں لہو مسنات النہری, اس کے لیے نہر کے دو بند ہیں. مسنات وہ جو نہر, نہر کے دو کنارے ہیں, کیا ہیں؟ دو کنارے جو ہیں جنہوں نے پانی کو روک کر رکھا ہے. لہو مسنات النہری, اس کے لیے نہر کے دو کنارے ہیں. یمشی علیہا, ان پر وہ چلے گا. ویلقی علیہا تین, اور ان پر مٹی ڈالے گا, گارا ڈالے گا. کیا کرے گا بھائی؟ صاحبین فرماتے ہیں کہ جب اس کی نہر زید کی زمین میں سے گزر کر آ رہی ہے تو اس کے لیے اس نہر کا حریم بھی ہے, وہ بھی اسی کا ہے, وہ زید کا نہیں ہے. بھائی حریم کیوں؟ کہتے ہیں بھائی حریم کی ضرورت ہے یہاں پر, کیونکہ نہر ہے, نہر کی صفائی کی ضرورت پڑتی ہے, اس کی دیکھ بھال اس کی کرنا پڑتی ہے, تو اتنی نہر کے ساتھ اتنا کنارہ جس پر یہ چل سکے, آ جا سکے نہر کے ساتھ, اس کو دیکھ سکے, اور نیز صفائی کی ضرورت پڑتی ہے, ہر سال کے اندر نہر کی پوری صفائی, ہر سال نہر کی صفائی کرنی پڑتی ہے, اس میں گارا آہستہ آہستہ جمع ہوتا جاتا ہے, پانی کم ہوتا چلا جاتا ہے, تو پھر ہر سال زمیندار کیا کرتے ہیں, وہ نہر سے گارا نکال کر اس کے کناروں پر ڈال دیتے ہیں. تو صاحبین فرماتے ہیں اس کو چلنے کے لیے بھی جگہ چاہیے اور گارا نکالنے کے لیے بھی جگہ چاہیے, لہذا اس کے لیے نہر کا حریم ہے. بات سمجھ میں آ گئی؟ تو کہتے ہیں وعندہما صاحبین کے نزدیک لہو مسنات النہر یمشی علیہا, کہ اس کے لیے نہر کے کنارے ہیں جن پر وہ چلے گا. ویلقی علیہا تین, اور ان پر گارا ڈالے گا. وکذا فی ارض مواتن, اور اسی طرح ارض موات میں بھی ہے. کس میں ہے؟ کیا مانا؟ یعنی کسی شخص نے نہر کھودی اور وہ نہر ارض موات میں سے گزر کر آ رہی ہے, تو ارض موات کے اندر بھی نہر کے جو دونوں کنارے ہیں وہ نہر کا کیا ہے؟ حریم ہے, وہ اس شخص کے ہوں گے. اور حریم کتنا ہوگا؟ کتنا ہوگا آگے چل کر آپ کو بتائیں گے کہ امام محمد رحمہ اللہ فرماتے ہیں جتنی نہر کی چوڑائی, دائیں طرف بھی اتنا حریم, بائیں طرف بھی اتنا حریم. مثلا نہر کی چوڑائی ہے دو گز, تو دائیں طرف بھی دو گز حریم, بائیں طرف بھی دو گز حریم. جبکہ امام ابو یوسف رحمہ اللہ فرماتے ہیں نہیں, جتنی نہر کی کل چوڑائی ہو اس کا نصف حریم ہوگا. یعنی نہر کی کل چوڑائی دو گز, تو دائیں جانب بھی ایک گز اور بائیں جانب بھی ایک گز اس کا حریم ہوگا. اور یاد رکھیے فتویٰ امام ابو یوسف رحمہ اللہ کے قول پر ہے بھائی, نہر کا حریم کتنا ہوگا؟ دونوں جانب اس نہر کی چوڑائی کا نصف ہوگا. بھائی بات سمجھ میں آ گئی بھائی؟ تو کہتے ہیں وَقَذَا فِي أَرْضِ مَوَاتٍ, اور اسی طرح ہے ارض موات میں بھی, یعنی وہاں بھی اس کا حریم ہوگا. فَمُسَنَّاتُ بَيْنَ نَهْرِ رَجُلٍ وَأَرْضِ الْآخَرِ وَلَيْسَتْ مَعَ أَحَدٍ لِصَاحِبِ الْأَرْضِ. صورت مسئلہ یہ, ایک شخص ہے اس کے نہر آ رہی ہے زید کی زمین میں سے, زمین کس کی؟ زید, اور نہر کس کی؟ کسی دوسرے شخص کی ہے. تو کسی کے, اب انہوں نے کیا کہا, امام صاحب کیا فرماتے ہیں کہ نہر کا کوئی حریم نہیں, تو کیا अब इस नहर का कोई हरीम होगा या नहीं, तो इमाम साहब का वही मसला। इमाम साहब ने क्या बतलाया था कि बैयना चाहिए, कोई बैयना चाहिए, कोई गवाह हो या कोई और दलील चाहिए। और तो वो फरमाते हैं, इमाम साहब फरमाते हैं कि देख लें, अगर इस शख्स के पास ये जो नहर के किनारे हैं इन पर अगर इस शख्स ये मिट्टी डालता है या इसके ऊपर इसके दरख्त लगे हुए हैं, तो फिर मालूम हुआ ये इसके ये हिस्सा इसी का है। ये दरख्त लगाता रहा है, मिट्टी डालता रहा है, मालूम हुआ ये क्या है, ये हरीम इसका है। और अगर इसके पास कोई ऐसी दलील नहीं, दरख्त भी इसके नहीं है, दरख्त भी जैद ही के लगे हुए हैं, और कोई गारा मिट्टी वगैरह भी इसने नहीं डाली, तो अब इसके पास मालूम हुआ कोई अलामत नहीं है। जब कोई अलामत नहीं तो ये हरी ये जमीन किसकी होगी, जमीन जैद की, जिसकी जमीन में से ये नहर गुजर कर आ रही है। और गोया इस शख्स के लिए सिर्फ नहर है और नहर के अंदर वाला हिस्सा है जिसमें पानी बह रहा है, आसपास की सारी जमीन किसकी है, जैद की है, क्योंकि इसके पास कोई अलामत नहीं। और अगर अलामत है, मसलन इसने दरख्त लगाए हुए हैं या इन पर वो गारा वगैरह डालता रहता है, तो ये अलामत है कि मालूम हुआ ये इसका है। तो कहते हैं फ मुसन्नातुन, वो मुसन्नात वो नहर के जो दो बंद है किनारों पर, वो फ मुसन्नातुन बैन नहरी रजुलिन व अर्जिल आखरी, वो मुसन्नात जो एक आदमी की नहर और दूसरे की जमीन के बीच है, नहर और दूसरे आदमी की जमीन के बीच है। वल्लैसत मा अहदीन, और किसी एक के पास भी वो नहीं, यानी किसी का उन पर कब्जा नहीं या किसी के उन पर कोई अलामत नहीं। तो लिसाहिबिल अर्ज, वो किनारे किसके हैं, साहिबे अर्ज के हैं, वो जमीन वाले के हैं, क्योंकि दोनों के पास कोई दलील नहीं है। हां, अगर इसके पास अलामत है, इसने दरख्त लगाए हुए किनारे पर अपनी नहर के, या इसने उस पर गारा डालता रहता है, तो ये तो अलामत है, मालूम हो ये इसके हैं। दोबारा इबारत देखें, फमुसन्ना तु बैन नहरी रजुलिन व अर्जिल आखरी, पस उस नहर के दो किनारे, दो बंद जो हैं, बैन नहरी रजुलिन व अर्जिल आखरी, वो किनारे जो किसके बीच हैं, एक आदमी की नहर और दूसरे की जमीन के बीच हैं। वल्लैसत मा अहदीन, और वो किसी एक के पास भी नहीं, यानी किसी एक के भी कब्जे में नहीं, यानी किसी के पास कोई अलामत नहीं है। तो लिसाहिबिल अर्जी, वो किनारे किसके हैं, साहिबे अर्ज के हैं। आई इल्लम यकुन लि अहदिहिमा अलैहा गर्सुन औ तीनुन मुल्का, यानी अगर उन दोनों में से किसी एक के लिए भी गर्स पौधे जो लगाए जाएं, वो लगाए हुए पौधे, औ तीनुन मुल्का या वो गारा जो डाला गया हो, वो नहीं है, यानी किसी के पास कोई अलामत नहीं। एक अलामत तो ये थी ना, ये उस पर गारा डालता या ये उस पर क्या लगा लेता, लगाए होते इसने दरख्त। दूसरी सूरत अलामत यह है कि जैद ने इस पर क्या लगाए हुए हैं, दरख्त लगाए हुए हैं। जब दरख्त जैद ने लगाए हैं, मालूम हो जमीन भी उसी की है। तो उनमें से किसी एक के पास भी ना तो गर्स है, यानी लगाए हुए पौधे हैं, और तीन मुल्का या ऐसा गारा जिसको डाला गया हो, फहियल साहिबिल अर्ज, तो ये जमीन, तो ये जो बन है ये जमीन वाले के हैं। इंद अबी हनीफा रहमतुल्लाह, इमाम साहब के नजदीक। वह इन का ना, और अगर वो अलामत है, यानी वो पौधे या गारा है, उस फसाहिबु शुगल हुआ साहिबुल यदी, तो वो साहिब शुगल जो है, यानी जिसने उस जगह को मशगूल किया है, हुआ साहिबुल यदी, वो साहिब कब्जा है, वो साहिब कब्जा। वाइंदा अबी यूसुफ रहमतुल्लाह, और इमाम अबू यूसुफ रहमतुल्लाह के नजदीक, हरीमुहु मिकदारु निस्फी बतनी नहरी मिन कुल्ली जानिबिन, हरीम नहर का जो मैंने बतला दिया, नहर का हरीम कितना है, इमाम अबू यूसुफ रहमतुल्लाह क्या फरमाते हैं, नहर की चौड़ाई का निसफ दोनों तरफ, दाएं तरफ भी और बाएं तरफ। और इमाम मोहम्मद रहमतुल्लाह क्या फरमाते हैं, दोनों तरफ नहर की चौड़ाई के बराबर, वही बयान कर रहे हैं। تو کہتے ہیں وَعِنْدَ ابی یوسف رحمہ اللہ حریمہ مقدار نصف بطن نہری، کہ اس نہر کا حریم جو ہے وہ نہر کے پیٹ کے نصف کے برابر ہے، نصف کی مقدار ہے، من کل جانب ہر جانب سے. وَعِنْدَ محمد رحمہ اللہ رحمہ محمد رحمہ اللہ کے نزدیک مقدار بطن نہر من کل جانب، نہر کا جو پیٹ ہے اس کے برابر ہے دونوں طرف، یعنی اگر نہر 2 گز چوڑی تو دائیں طرف بھی 2 گز اور بائیں طرف بھی 2 گز. اور امام ابو یوسف رحمہ اللہ کیا فرماتے ہیں کہ نہر کے پیٹ کا نصف کے برابر ہے، یعنی نہر اگر 2 گز ہے تو دائیں طرف بھی 1 گز اور بائیں طرف بھی 1 گز، یہ حریم ہے اس نہر کا. فتویٰ امام ابو یوسف رحمہ اللہ کے قول پر ہے بھائی، نہر کا حریم کتنا ہوگا دونوں جانب، اس نہر کی چوڑائی کا نصف ہوگا بھائی. بات سب کو اچھی طرح سمجھ میں آ گئی؟ چلیے بس بھائی، ھذا ھو المرام، اللہ اعلم بحقیقت الکلام.